बहसको पक्षमा बस्नुभएका आदरणीय सम्पूर्ण श्रोता एवं दर्शक महानुभावलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रममा सम्बन्ध राख्न र हामी जुन विभिन्न विषयमा चर्चा परिचर्चा र पहल गर्छौँ वास्तवमा यति सबैको ध्यान प्रदेश सरकारले ल्याउँदै गरेको बजेट आज पनि 1 अर्ब 2 करोड 5 लाख बराबरको बजेट ल्याउँदैछ त्यो सँगै सरकारले निर्देशित कार्यक्रम पनि आज बस्ने सम्भवतः आउने कुरा हामीले जानकारी पाएका छौँ यो सँगै रहेर आज कुराकानी गर्दैछौँ कार्यक्रमको दौरानमा हामीले तपाईँका जिज्ञासा प्रश्न पनि लिनका लागि आज मैले हाम्रो टेलिफोन त अफ छ खास गरी यो अलिकति हिजोको वातावरणले या भनौँ हावापानीले मौसम प्रतिकूल भयो सम्भव छैन तर मैले एउटा अफिसियल नम्बर यहाँको लागि मैले छोड्दैछु मोबाइल नम्बर 9807197741 को नम्बर यहाँको लागि खुला गरेको कृपया टेलिफोन गर्न सक्नुहुन्छ यस विषयमा केही दिन पहिलेको संसद बैठकमा चाहिँ प्रदेशमा साथका वर्तमान आर्थिक स्थिति के छ भनेर उहाँहरूले जुन एउटा श्वेत पत्र जारी गर्नुभयो आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोराले उक्त जारी भएको श्वेत पत्रमा विपक्षी दलले खास गरी यो श्वेत पत्र नै होइन यो श्वेत पत्र भन्दा नि उहाँहरूले बिना तथ्याङ्क बुझेर यो ल्याउनुभयो यसको औचित्य छैन भनेर भन्नुभयो भरत बहादुर खड्काले यहाँहरूले सुन्नु पनि भयो होला भने सत्तारूढ दलकै सांसद नेकपा एमालेका सांसदहरूले संसदमै बोलिरहँदा उहाँहरूले यो श्वेत पत्रमा कैयौं कुराहरू त्रुटिपूर्ण रहेको र केही कुराहरू छुट्न गएको कुरा पनि ध्यान आकर्षण गराएका छन् यसै सन्दर्भमा खास गरी श्वेत पत्र के हो श्वेत पत्रको लक्ष्य उद्देश्य र यो ल्याउनुको औचित्य के हो र उहाँहरूले लिएको आगामी कार्यदिशा जुन उहाँहरूले देखाउनु भएको छ झण्डै 77 वटा बुदामा समाहित रहेको यो श्वेत पत्र र आगामी आउँदै गरेको बजेट सन्दर्भमा यहाँहरूका जिज्ञासा प्रश्न सँगै आजको यो तातो बहसमा हामीसँग प्रदेशमा साथका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोरा हामीसँग स्टुडियोमा आउनु छ आजका अतिथि मन्त्रीज्यूलाई म वेलकम गर्छु मन्त्रीज्यू नमस्ते वेलकम स्वागत छ
धन्यवाद
सन्चै हुनुहुन्छ मन्त्रीज्यू
एकदम
झन्डै करिब करिब 1.5 महिना भयो तपाईँले कार्यभार सम्हालेको बीचमा तपाईँले प्रदेशको अवस्था के छ वर्तमान आर्थिक स्थितिको सम्बन्धमा श्वेत पत्र जारी गर्नुभयो सत्तारूढ दल र विपक्षी दलले चाहिँ संसदमै यो श्वेत पत्र होइन यो श्वेत पत्र भन्दा नि यसको नामै छैन यो कुनै अर्थ छैन यसको पनि भनेर भन्नुभयो उहाँहरूले के भन्नुहुन्छ भन्नुहोस् त ठ्याक्कै यो 1.5 महिनाको परिस्थितिमा तपाईँले श्वेत पत्र बजेटको पूर्व सन्ध्यामा यो श्वेत पत्र निकालिरहँदा श्वेत पत्र के हो र श्वेत पत्रको औचित्य के हो
धनुकजी जुन माननीय सभासदले पक्ष र प्रतिपक्षमा बसेका छन् उहाँहरूले आफ्नो अमूल्य राय सुझाव यस श्वेत पत्रमा जाहेर गर्नुभयो भनेर सुनाउनुभयो म त्यस्ता विद्वान मान्य सांसदजीहरूलाई हृदयबाट नै हार्दिक म आभार व्यक्त गर्न चाहन्छु यहाँलाई निवेदन गरौँ कि लोकतन्त्रमा विरोध गर्न पाइन्छ सुझाव दिन पाइन्छ छलफल गर्न पाइन्छ यदि लोकतन्त्रमा विरोध गर्न पाइएन भने लोकतन्त्रको महत्त्व रहँदैन त्यसैले बहस छलफल र विरोध भनेको लोकतन्त्रको गहना हो यो गहनालाई अझ उच्च श्रेणीमा यो गरिमा कायम गर्नुपर्दछ भन्ने मान्यता मेरो पनि रहेको छ त्यसैले आफ्नो यो श्वेत पत्रप्रति विचार राख्ने मित्रहरूलाई लोकतन्त्रसँग गाँसेर मैले हेरेको छु र लोकतन्त्रको गरिमा अभिवृद्धि गर्नुभएकोमा म हार्दिक कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु
अब लाग्छ कार्यक्रममा कोही जनता आउनु भएको छ म उहाँलाई वेलकम गर्छु त्यसपछि हामी कुराकानी जोड्छौँ हेलो
सर गुड मर्निङ हजुर
गुड मर्निङ नमस्ते यहाँको परिचय पाऊँ सर हजुर हामी ठिक छौँ कार्यक्रममा फोन गर्नु भएको हो यहाँले दिनेश एफएमको तातो बसका लागि कल गर्नुभएको हामी नवराज धानुक नै बोल्दैछौँ दिनेश एफएम बोल्दैछ अफिसियल नम्बरमा फोन गर्नुभएको छ हामीसँग प्रदेशमा साथका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोरा हुनुहुन्छ उहाँले बजेट पनि ल्याउँदै हुनुहुन्छ बजेटको पूर्व सन्ध्यामा हामी कुराकानी गर्दैछौँ आज प्रदेश सरकारले चाहिँ नीति तथा कार्यक्रम पनि ल्याउँदैछ यहाँको विचार राख्नुहोस् त विचार राख्नुहोस् यहाँले सम्भवतः लाग्छ उहाँ आउट कल हो जस्तो मलाई लागेको छ सम्भवतः हाम्रो आज डिस्कनेक्ट भएको छ मन्त्रीज्यू के भन्दै
लोकतन्त्रको गहना हो विरोध भन्ने कुराहरू र नेपाली काङ्ग्रेसका मान्य सभासदज्यूले जुन किसिमको अभिव्यक्ति दिनुभएको छ यहाँले भन्नुभयो मैले सुनेको छैन उहाँले दिएका अभिव्यक्तिहरू रचनात्मक नै अभिव्यक्ति हुन् होलान् भन्ने मैले महसुस गरेको छु र यो श्वेत पत्रको सन्दर्भमा उहाँले यो श्वेत पत्रको गरिमा बढाउनुको लागि नै दिएको होला जस्तो लाग्छ र यो नकारात्मक तर्फमा उहाँले अभिव्यक्ति गर्नुभएको छ भने म विश्वासै गर्दैन किनभने माननीय सभासद भरत खड्काज्यू राजनीतिमा पोख्त व्यक्तित्व हुनुहुन्छ सायदै जति वर्ष उहाँले राजनीति गर्नुभएको छ त्यति मेरो उमेर पनि लगभग त्यस्तै पनि भएको होला होइन उहाँले नकारात्मक टिप्पणी गर्यो भन्ने कुराहरू मलाई विश्वासै छैन त्यसैले विश्वास नभएका कुराहरूमा बढी भन्नुपर्ने मलाई त्यस्तो आवश्यकता लाग्दैन
तर उहाँले के भन्नुभयो भने यो श्वेत पत्र ल्याउनु भने हाम्रो लागि कुराको किनभने तपाईँले जुन योजना कार्यान्वयन कार्यविधि देखाउनु भएको छ कार्यदिशा देखाउनु भएको छ त्यो त हाम्रो लागि पाँच वर्षसम्म उहाँहरूले पुरा गर्नु भएन भने वान टु वान हामी सोध्दै जान्छौँ
पहिलो कुरा त के छ भने अब त्यो उहाँले यदि भन्नुभएको छ भने एकदमै राम्रो भन्नुभएको छ किनभने कतिपय अवस्थामा सांसदहरूले माननीय सभासदज्यूहरूले के भनिदिन्छन् भने सरकारले सभा के अरे तपाईँको चाहिने परदेशलाई हाउसलाई बिजनेस दिएन भनेर होइन उहाँलाई बिजनेसकै रूपमा यो मेरो श्वेत पत्रलाई उहाँले लिनुभएको छ भने पनि त्योभन्दा ठुलो मेरो अरू के भन्छ मान सम्मान के होला त मलाई के लाग्छ भने यसरी मिडियामा चर्चा परिचयमा आइरहनु यति जुन किसिमले तपाईँको चाहिने यो मिडियाले र साथीहरूले सभासदज्यूहरूले होइन मलाई उच्च सम्मान दिनु मलाई लाग्छ यो एक डेढ महिनाको यो मेरो कार्यकालमा मैले धेरै ठुलो स्थान मैले प्राप्त गरेको छु यति चर्चा परिचय त यो देशमा मलाई लाग्छ प्रधानमन्त्रीको पनि भएको छैन यो कुनै अरू प्रदेशका मुख्यमन्त्रीको पनि भएको छैन त्यति अर्थमन्त्रीको चाहिँ भएको छ त्यसैले मैले यसलाई मेरो सम्पत्तिको रूपमा पहिलो कुरा त के छ भने यो किन ल्यायो औचित्य प्रश्न भएन र दोस्रो कुरा तथ्याङ्कको कुरा उहाँको प्रश्न यदि छ भने मैले त सुनेको छैन उहाँले के भन्नुभएको छ भनेर यो श्वेत पत्र कसरी ल्याइन्छ र कसले ल्याइन्छ भन्ने कुरा पनि हामीलाई ज्ञान हुनुपर्दछ होइन श्वेत पत्र एकजना व्यक्तिले पनि ल्याउँछ आफ्नो निजी जिन्दगीको बारेमा निजी आर्थिक क्रियाकलापको बारेमा त्यसलाई श्वेत पत्र भन्दैन के भन्छ भने सेल्फ डिक्लेरेसन पेपर भन्छ क्या त्यसलाई मेरो सम्पत्ति यति छ मेरो ऋण यति छ मेरो घर जग्गा यति छ त्यसलाई के भन्छ भने एक व्यक्तिले सो घोषणा गर्ने कुरालाई सेल्फ डिक्लेरेसन भन्छ सो घोषणा भन्छ ठिक छ कम्पनीहरूले पनि के गर्छ भने त्यो सेल्फ डिक्लेरेसन गर्दाखेरिमा उसको ब्यालेन्स सिट प्रफिट एन्ड लस अकाउन्ट यी सबैले त्यो एक किसिमको त्यो सो घोषणा नै हो यदि त्यो भएन भने पनि कम्पनीले पनि कहिलेकाहीँ होइन सिचुएसन पेपर या तपाईँको चाहिने श्वेत पेपर भनेर कम्पनीले पनि निकाल्न सक्छ तेस्रो कुरा यो अहिले ल्याउने बेला भएन भन्ने कुरा कसैले या उहाँ साथीहरूले गर्नुभएको छ भने मेरो प्रत्युत्तर के छ भने अहिले सरकार मात्रै यो चेन्जको चेन्ज भएपछि ल्याइन्छ भन्ने जो सोच छ ए कसैले भन्यो भने होइन माननीय सांसदज्यूले भन्यो होला त भन्ने मलाई विश्वासै छैन उहाँ यति गरिमामा पुग्नु भएको छ होइन उहाँ रचनात्मक सुझाव दिने मान्छे व्यक्तित्व हुनुहुन्छ उहाँले नकारात्मक खण्डन र नकारात्मक कुरा त गर्नै हुँदैन मलाई विश्वास छैन यदि कसैले काहीँ भनिहाल्यो भने मेरो प्रतिउत्तर के छ भने मेरो डिफेन्ड के छ भने जब सङ्घीय व्यवस्था एकात्मक प्रणालीबाट हामी सङ्घीय प्रणालीमा आइसकेपछिमा के यो परिवर्तन भएको होइन सिस्टमै परिवर्तन भएको हो तपाईँहरू सरकारको परिवर्तन कुरा छोड्नुहोस् होइन यो सङ्घीयतामा हामी गइसकेपछिमा सङ्घीयतालाई अगाडि लाने सन्दर्भमा हाम्रा यहाँका सामाजिक आर्थिक स्वास्थ्य शैक्षिक सांस्कृतिक अनि अरू इकोनोमिक इन्डिकेटरहरू के छन् भन्ने कुराहरू जनतालाई सत्य तथ्य जानकारी गराउने उद्देश्यले र जनतालाई सुसज्जित गर्ने उद्देश्यले र जनताको कर्तव्य हो र के अरे मन्त्रालयको कर्तव्य हो र जनतालाई यो हामीले जानकारी दिनुपर्छ भन्ने उद्देश्यले यो ल्याइएको हो यहाँ कसैलाई आरोप लगाइएको छैन कसै राजनीतिक भाषाको प्रयोग गरेको छैन यो लेख्दाखेरिमा नकारात्मक कुरालाई पनि हामीले सकारात्मकमा परिणत गर्नेछौँ भन्ने त्यहाँ प्रतिबद्धता र त्यहाँ अरू कुरा लेखिएको छ मलाई के लाग्छ भनेपछिमा यदि कसैले यो श्वेत पत्र होइन भनेपछि श्वेत पत्र के हो त ल उहाँले भन्नु पऱ्यो नि त तपाईँकै एफएममा यदि कसै मान्य सभासदजीले आएर भन्नुभएको छ भने यो श्वेतपत्र होइन अथवा श्वेतपत्र उहाँले भन्नु पऱ्यो श्वेतपत्र कस्तो हुन्छ त नि उहाँले अस्ति डाक्टर युवराज खतिवडाले जो सङ्घीय सरकारको आर्थिक मामिला मन्त्री हुनुहुन्छ के अरे अर्थमन्त्री हुनुहुन्छ उहाँको पनि हेर्नु भएको उहाँले हेर्दा हुन्छ उहाँले अनि विश्व प्रविधिले पनि निकाल्नु भएको छ दुई वर्ष अगाडि 2072 सालमा त्यसमा पनि हेर्दा हुन्छ योभन्दा अगाडि अरू सरकारले पनि निकालेको छ त्यो पनि हेर्दा हुन्छ चाहियो भने गुगल सर्चमा गएर पनि हेर्दा हुन्छ कि कुन परिदृश्यमा के कुराहरू समेटेर ल्याइन्छ भन्ने कुरा हुन्छ म एकदमै पोख्त अडानमा छु सम्भव भएका कुराहरू समेट्ने यथेष्ट प्रयास गरिएको छ जो हामीसँग उपलब्ध भए डाटाहरू र यो श्वेत पत्र नै यो श्वेत भने सेतो पत्र भने प्रतिवेदन तितो अब एउटा व्यक्तिले गर्न सक्छ संस्थाले गर्न सक्छ भने प्रदेशले किन गर्न सक्दैन हाम्रो यो प्रारम्भ बिन्दु कहाँ हुने अहिले हामी कहाँ छौँ भन्ने कुराहरू जनतालाई के अरे सत्य तथ्य जानकारी त दिँदै देखाउनु पर्यो नि त म यहाँलाई के भन्छ भने धेरै होइन एक दुईवटा प्रतिवेदनको कुराहरू हामीले उल्लेख गरेका छौँ त्यो पनि के छ भने नेसनल प्लानिङ कमिसन र युएनडिपीले त्यो अध्ययन गरेको कुरा हो त्यसपछि कुनै अध्ययन नै भएको छैन जुन कुरा स्रोतबाट लेखिन्छ यो मैले यहाँबाट लेखेँ भनेर त्यो कुरालाई हामीले त्यहाँ उल्लेखित गरेका छौँ अब त्यसपछि कुनै अध्ययन अनुसन्धान भएकै छैन भनेपछिमा के आधार मान्ने भन्नुहोस् नवराजी यो आफ्ना मनगणन मैले तथ्याङ्कहरू राख्ने जनतालाई दिग्भ्रमित गर्ने यदि मैले सत्य तथ्य डाटाहरू राख्नु यो अपराध हो भनेपछि मेरो त्यहाँ भन्नु केही छैन यसलाई प्रतिपक्षीहरूले पनि या कमेन्ट गर्ने सांसदजीहरूले पनि या कमेन्ट गर्ने बौद्धिक वर्गले पनि के सोच्नुपर्छ भनेपछिमा भएका जो स्रोत डाटा उपलब्ध छन् त्यसलाई नै लेखिने हो यदि त्योभन्दा लेटेस्ट डाटा पाइँदैन भनेपछिमा जुन डाटा पाइन्छ त्यही डाटा त्यो उल्लेख गर्ने हो अब त्यसमा थपेर मनगणन कुराहरू गरेर कल्पनाको कुराहरू कुराएर होइन त्यसलाई डेन्डिङ पेन्डिङ गर्ने त्यो श्वेतपत्र हुँदैन त्यो श्वेतपत्रै हुँदैन त्यो काल्पनिक पत्र हुन्छ त्यसले गर्दा उहाँहरूले सकभर त यो भन्नै भएको छैन होला यदि कसैले भने पनि उहाँले यदि भन्नु म विश्वासै गर्दैन दानुजी यसो छ मैले बुझेँ लिला मैले लिला दानुजीले यो के अरे पुराना छन् भन्ने कुरा भन्दाखेरि म संसदमै थिएँ र मैले त्यसको उत्तर पनि म संसदमै दिइसकेका हुँ जुन स्रोतको माध्यमबाट हामी डाटाहरू र तथ्याङ्कहरू उल्लेख र लेख्ने गर्छु त्यो त्योभन्दा पछिको डाटा नेपालमा छँदै छैन यदि उहाँ मित्रले विद्वान मित्रले कसै विद्वान मित्रले होइन म उहाँलाई कसै व्यक्तिको नाम लिन चाहँदैन यहाँ उहाँलाई अधिकार छ बोल्ने भूचन्द्रको गरिमा र
एकैचोटि रूपमा जानुभयो हामीसँग सल्लाह नै गर्नु भएन भनेर
यसो छ ए कुरा के छ भने श्वेत पत्र निकाल्दाखेरिमा एउटा विद्युत वर्गसँग सल्लाह लिन्छ आफ्नो मन्त्रालयका साथीहरूसँग सल्लाह लिन्छ आफू पनि छ यो श्वेत पत्र भन्दाखेरि सत्य तथ्य जानकारी लिने कुराहरूको लागि मलाई के लाग्छ भने सबै सांसदको र प्रतिपक्षको सल्लाह लिनु पर्दैन यसमा म के गरौँ आज म कति बजी अफिसमा आउँ म खाना खानु कति बजी जाउँ मेरो दैनिक रुटिनको चर्चा के हो भने यो श्वेत पत्रमा त्यस्तो के मैले साम्प्रदायिकता भड्काउने कुरा लेखेको छ के मैले जनतालाई दिग्भ्रमित गर्ने कुराहरू उल्लेख गरेका छ त्यसो हो भने होइन भरत बहादुरले के भन्नुभएको थियो भने श्वेत पत्रको सट्टामा अरू केही ल्याउँदा हुन्छ भन्नुभएको मैले सोधेको थिएँ म यसो ल्याउनु गइरहेको छु भनेर अब उहीँ नै भन्नुहुन्छ सल्लाह गरेन तपाईँले भन्नुभयो अहिले उहीँ नै भन्नुहुन्छ मसँग सल्लाह गरेँ भनेर अब यो सत्य तथ्य के हो तपाईँ आफै बुझ्नुहोस् अब सुन्नुहोस् नै नल्याउने किन त सुन्नुहोस् न प्रतिपक्षको काम त के हो भने होइन उहाँहरू के भन्नुहुन्छ भने 100 दिन हामी हनीमुन पिरियडमै देखिरहेको छु सरकारलाई जब उहाँको त प्रतिपक्षको कामै के हो भने सरकार हात बाँधेर बसोस् होइन जनताले आफै विरोध गरोस् होइन अनि अब हामी के सरकारले के गर्नु खोज्यो भने त्यसमा फेरि तपाईँको चाहिँ विरोध गर्ने यदि विकासमा विरोध गरिन्छ भने त्यसलाई प्रतिपक्षले विरोध गरेको रचनात्मक विरोध गरेको भनेर लिन सकिँदैन होइन यदि विरोधमाथिको विरोध हो भने पनि त्यो लिन सकिँदैन यदि उहाँले रचनात्मक सुझाव दिने गरी गरिन्छ भने ठिक छ तर यो श्वेत पत्र ल्याउँदाखेरिमा सबैसँग सल्लाह गर्नुपर्ने आवश्यकता छैन हामीले विज्ञसँग सल्लाह गरेका छौँ हामीले योजनाका पूर्व अध्यक्षहरूसँग उपाध्यक्षहरूको सल्लाह गरेका छौँ हामीले सम्बन्धित निकायका पदाधिकारीसँग सल्लाह गरेका छौँ हामीले चाहिने होमवर्क गरेर नै ल्याएको छ मलाई लाग्छ एक एक व्यक्तिलाई गएर अर्थमन्त्रीले सोधेर यो श्वेतपत्र निकाल्दैन यो उहाँले यदि मलाई सोध्नुपर्छ म कहाँ आउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ भने त्यसमा मेरो बुझाइ छैन यो तपाईँहरूको मिडियाले नै विश्लेषण गर्ने कुरा हो
विगत 5 वर्षको आयातको संरचना सबैभन्दा बढी औसत 15% इन्धन 14% कृषिजन्य पदार्थ र 12% सवारी साधन पाठ ऊर्जा भने 1% विद्युत आयात बापतको भुक्तानी र करिब 5% सुनसादी लगायतका बहुमूल्य धातुका आयातको अंश रहेको देखिन्छ भनेर यहाँले भन्नुभएको छ. यो केन्द्रीय डाटालाई प्रस्तुत गर्नुभयो कि भनेर उहाँले खास
पहिला भन्छु. यो मैले जुन किसिमको व्हाइट पेपर निकालेको छ, श्वेत पत्र निकालेको छ, म अब धेरै कुरा भन्दैन. संघीय सरकारले हिजो अस्ति निकालेको र यहाँभन्दा अगाडि निकालेको भन्दा मैले बढी प्रोडक्टिभ हुने खालको निकालेको छ. जति मैले विषयवस्तु समेटेका छु, हेर्नुहोस् मैले पहिला यसको पृष्ठभूमि लिएको छु, दोस्रो यसको औचित्य के हो
तपाईँले उहाँको एक्सर्साइज पुगेन, अध्ययन कम भयो, उहाँले अलिकति एक्सर्साइज गर्नु पर्थ्यो.
पहिलो कुरा के छ भने मैले भनिसकेँ कि लोकतन्त्रमा विरोधलाई अथवा लोकतन्त्रमा कुरा राख्नुको लागि यो लोकतन्त्रको उच्च गरिमा हो. म सुना जोशीजी एकदमै सम्मानित हुनुहुन्छ, म सम्मानित दृष्टिकोण हेर्छु. उहाँ शिक्षक पेसाबाट पनि लाग्छ, रिटायरमेन्ट भएको महिला हुनुहुन्छ, होइन, एकदमै राम्रो हुनुहुन्छ. उहाँले आफ्नो निजी विचार भन्नुभएको, उहाँको निजी विचार मैले मान्नुपर्छ भन्ने कुराहरू पनि जरुरी भएन, होइन. अब उहाँले यो समेट के समेट्नु भएन उहाँले भन्नु पऱ्यो नि त, यो समेटेन भनेर
होइन.
पहिलो जस्तै त्यो पनि भन्नुहोला तपाईँ. पहिलो कुरा के छ भनेपछिमा मैलाई जे लाग्यो, जे कुराको डाटा सत्य तथ्य दिनुपर्छ, होइन, त्यो लाग्यो मलाई जे लाग्यो त्यो मैले त्यसमा लेखेको हुँ. हुनसक्छ कसै व्यक्तिको सोचसँग त्यो मेल नखान सक्छ, यो समाजमा त विभिन्न तह, विभिन्न सोच राख्ने, विभिन्न दृष्टिकोण राख्ने मान्छेहरू छन्, एकै पार्टीमा भए तापनि कोही साथीहरू, होइन, उनीहरूको दृष्टिकोण अलग हुनसक्छ, होइन, त्यसमा केही छैन. तर अहिलेसम्म कसैले निकालिया छ भन्नुहोस् त, अहिलेसम्म सुदूरपश्चिमको लागि श्वेतपत्र कसैले निकालिया छ? यो रचनात्मक कामको लागि उहाँले मलाई साबासी दिनुपर्ने होइन, होइन. कमिङको मजुरी त कसमा हुँदैन, सोह्रका सोह्र सम्पूर्ण गुण भए त भगवानै भइहाल्यो, भगवान्सँग पनि एक दुई गुण त अवगुणको रूपमा पनि हुन्छ अरे, होइन. त्यो म यसमा सबै कुरा समेट्नु या समेट्नु चाहे भन्ने कुराहरू छैन. जे जति गरेको छ मलाई लाग्छ यथेष्ट प्रयास गरेको छ, अहिलेसम्म कसैले नभएको काम गरेको छ, र जनतालाई सार्वभौम जनतालाई अझ सार्वभौम जनताको रूपमा सुसज्जित गर्ने किसिमले यो प्रतिबन्ध ल्याएको छ, यसमा म ढुक्क छु.
प्रदेशको आर्थिक अवस्थाको विषयमा यहाँले प्रस्तुत गर्दा
श्वेत पत्र तपाईँले
यसमा मानव विकास सूचाङ्कको अवस्थाको विषयमा पनि तपाईँले उल्लेख गर्नु भएको छ. नेपाल मानव विकास प्रतिवेदन 2014 अनुसार यस प्रदेशको मानव विकास सूचाङ्क हेर्ने भने 0.435 रहेको छ भनेर यहाँले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ. उक्त प्रतिवेदन अनुसार यस प्रदेश अन्तर्गत रहेको जिल्लाहरू मध्ये बाजुरा जिल्लाको मानव सूचाङ्क अत्यन्तै कमजोर छ, 0.364% रहेको छ. यो हेर्दा कञ्चनपुरमा सबैभन्दा बढी यहाँले देखाउनु भएको छ. यसलाई अगाडि बढाउनका निम्ति तपाईँले तथ्याङ्क मात्र दिनुभएको छ, मानव सूचाङ्कलाई अगाडि बढाउने कुनै त्यस्तो कार्ययोजना छ भनेर श्वेत पत्रमा उल्लेख गर्नु.
यसो छ, हेर्नुहोस्, श्वेत पत्र भनेको यथास्थितिलाई जानकारी गराउने हो. यसो गर्छु उसो गर्छु भन्ने कुराहरू हाम्रो कार्यदिशामा हुन्छ. तपाईँ अन्तिम पेजको अन्तिमतिर जाने हो भने त्यहाँ कार्यदिशाहरू छन्, त्यहाँ लेखिया छ, होइन. अब मैले अघि एउटा तपाईँको सोधेको प्रश्नको जवाब अनुत्तरित रहेको छ. त्यो तपाईँको के अरे आयात गर्ने वस्तुको मात्राको कुराहरूमा राष्ट्रिय डाटासँग लिएर राखेको भन्नुभयो. जे डाटा छन् मैले भन्सार कार्यालय लिने, मैले सुनचादी व्यवसायसँग लिने, मैले एक्सपोर्ट इम्पोर्टसँग लिने, मैले तपाईँको नेपाल ऑयल निगम कर्पोरेसन लिने डाटा र संघीय सरकारले लिने डाटा पनि एकै त हो नि. अघि त्यो भनेर भिन्न हुन्छ त भने हो, त्यो सरकारले अलग निकालेको छ त्यो डाटामा, मेरो डाटामा अलग छ भने त्यहाँनिर विरोध गर्नु र त्यो गल्ती भयो भन्नु स्वाभाविक हुनसक्छ, होइन. होइन, प्रदेशको छ नि, प्रदेशको तल छ, तल छ.
हजुर, नमस्ते 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 नमस्ते. केपीजी हो?
हेलो,
केपीजी हो?
यहाँको
जिज्ञासा प्रश्न राख्नुहोस् हामीसँग, होइन. प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोरा हामीसँग स्टुडियोमै हुनुहुन्छ मन्त्रीज्यू, होइन. यहाँको जिज्ञासा प्रश्न राख्नुहोस्. बजेट आउँदैछ, नीति तथा कार्यक्रम आज सरकारले चाहिँ प्रस्तुत गर्दैछ, प्रदेश प्रमुखले चाहिँ प्रस्तुत गर्दै हुनुहुन्छ संसदमा आज बस्ने बैठकले, होइन. यहाँको जिज्ञासा प्रश्न राख्नुहोस् त, के सुझाव सल्लाह छ यहाँले मन्त्रीज्यूलाई?
नमस्ते हजुर, नमस्ते हजुर, हजुर चौधरीजी, तपाईँलाई भेरी भेरी गुड मर्निङ. हजुर सर, हजुर
लोकतन्त्र र गणतन्त्र अथवा प्रजातन्त्रको अभ्यासको सिलसिलामा तपाईँको
विरोध गर्ने अधिकार पनि रहन्छ, आफ्नो कुरा राख्ने अधिकार पनि रहन्छ भन्ने खालको कुराहरू हजुरहरूले राखिराख्नु भएछ अहिलेसम्म
हजुर।
तर त्यसलाई मलाई लाग्छ तपाईँले यसको दुष्ट अर्थ पनि लाग्न सक्छन्, कसैले विरोध गर्दैन दिनु गएर काम रोकिँदैन भन्ने अर्थ पनि लाग्न सक्छन्
हजुर।
भन्ने लोकतन्त्रमा चाहिँ विरोध गर्न पाउने पाउने अधिकार छ
हजुर
भन्ने खालको कुरा गर्दा त्यसको एउटा अर्थ त्यो पनि लाग्न सक्छन्
हजुर। हजुर
त्यसमा चाहिँ अब तपाईँले हुन त अब यो अहिले भर्खर भर्खर अब तपाईँ एउटा अब यो यो सङ्घीय कार्य एउटा व्यवस्थामा गइसकेपछि अब एउटा अभ्यास पनि होला हुन
सक्छ।
अहिलेको प्रयोगमा हामीले देख्दा तपाईँको किसानको जनजीवनदेखि लिएर व्यवसायीको जनजीवनदेखि लिएर यसमा अन्य कता कहीँ न कहीँ के अरे छुट भएका छुट भएको छ कि अर्को कुरो के छ भन्नुहुन्छ भने कर्को तापहरू व्यापारीमाथि व्यवसायीमाथिहरू माथि मात्रै हामीले थुपारेर कर सङ्कलन मात्रै गर्ने हो र उसलाई हामीले सुविधाहरू सरकारले दिन सकेन तपाईँहरूले दिन सक्नु भएन भने त्यहाँनिर पनि कहीँ न कहीँ छुट्टीहरू कमी कमजोरीहरू हुन सक्छन् कि भन्ने कुरो एउटा त्यता पनि देखिन्छ।
अर्को
कुरो यो काल्पनिक कुरो र भावनामा डुबेर श्वेत पत्रहरू ल्याउने चिजहरू होइन, यो वास्तवमा वास्तविक धारातालमा प्रदेशहरूले नै ल्याउनु पर्ने अवस्थाहरू देखिन्छ जस्तो लाग्छ मलाई। त्यसले गर्दा यो तपाईँले एउटा जिम्मेवारी सामान्य सिलसिलामा यो अलिकता यो के किसानहरूको लाई मध्यनजर गरेर अलिकता व्यवसायीहरूको करहरूको विषयमा मध्यनजर गरेर यी सबै कुरोलाई समेटेर हजुरले अलिकता अझै होम बढी गरेर त्यसलाई ल्याएको भए अलिकता सुइटेबल हुन्थ्यो कि भन्ने चाहिँ
मैले बुझे म उहाँको प्रत्युत्तर के अरे उहाँको के अरे आशयहरू उत्तर दिन चाहन्छु। श्वेत पत्रमा म फलाना चिज गर्ने भनेको कुराहरू लेखिरहेन हो यस यस एक्ज्याक्टली बजेटमा नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्ने कुरा हो, यहाँ श्वेत पत्रले सम्बोधन गर्दैन। नम्बर एक मैले श्वेत पत्रको त्यही हो, श्वेत पत्रको अर्थै त्यही हो, मिनिङै त्यही हो श्वेत पत्रको भने यी साथीहरूले अब हामीले श्वेत पत्रको लाई कसरी बुझेका छौँ भन्ने कुराहरू आयो कि यहाँ यसलाई युद्ध गर्ने यसलाई त्यो गर्ने भन्ने कुराहरू यसमा आउँदैन श्वेत पत्रमा। यथास्थितिको मात्रै वर्णन गर्ने हो, यथास्थिति मात्रै लेखिएको त्यहाँ
मानव सूचाङ्क 2014 कै तथ्याङ्कलाई हेर्नु भने एक्चुअल यो छ, तर अहिलेको यो पिरियड हेर्दा केही सूचाङ्क फरक भएको छ कि भन्ने
छैन। यो लेटेस्ट रिपोर्ट हामीले जुन मितिमा र त जुन तथ्यमा र जुन के अरे स्रोतमा हामीले आधारित त्यहाँ उल्लेख गरेका छौँ होइन त्यही नै हो। यदि त्यसमा सजिलो के तपाईँको कुनै करेक्सन छ भने करेक्सन गर्न सकिन्छ, यो सम्बन्धित निकाय नेपाल तथ्याङ्कलाई त्यसपछि नेसनल प्लानिङ कमिसनलाई युएनडिपीलाई र तपाईँको चाहिँ नि अरू स्वास्थ्य विभागलाई सोधेर हामीले लेखेका हौँ। यदि त्यसमा कसैले स्रोत सहितको डाटा ल्याउँछ नै यो हो भने हामी सुधार गर्छौँ, तर हामीसँग भएको हामीले दिएको सरकारी संविधान निकायले ती डाटा र ती तथ्याङ्क हामीले उल्लेख गरेका हौँ।
तपाईँले जनसङ्ख्याको अवस्थाको करदाताको धेरैको दिन भएको छ, यहाँनिर तपाईँले प्रस्तुत गरेको एउटा विषय खास यो प्रसङ्गलाई यो कोडलाई म जनतासँग प्रस्तुत गर्न चाहन्छु। प्रदेशमा सातको रोजगारीको स्थिति भनेर तपाईँले देख्नु भएको छ, सबैको चासो पनि कृषि क्षेत्रमा मुख्य रूपमा आश्रित यस प्रदेशका जनताको मुख्य रोजगारी ज्याला मजदुरी त्यसै श्रम तथा स्वरोजगारी नै हो। यस क्षेत्रका झन्डै 14.4% सक्रिय जनसङ्ख्याले मात्र कृषि क्षेत्रमा आय आर्जन गर्दै आएका छन् भने बाँकीले निर्माण कार्य उत्पादन कार्य व्यापार तथा ढुवानी मार्फत आय आर्जन गर्दै आएका छन् यो भन्नुभएको छ, यसमा केही छुट्या जस्तो लागेको छ?
अब यस्तो छ हेर्नुहोस्, प्रत्येक कुराको काँडा कमा फुलस्टाफ मात्राहरू हेरेर होइन अब कसैले कोट्टै कोट्टैको कहाँ गल्ती छ कमजोरी छ भनेर हेर्ने हो भने त्यो बेग्लै विषय भयो। अब जो तपाईँले जो त्यो भन्नुभएको छ त्यो कुरामा म अडिग छु, जुन कुरा त्यहाँ उल्लेख भएको छ यसो छ। अब एकै मिनट म तपाईँलाई भन्नुभएको छ, त्यहाँ त्यहाँ शब्द के भयो होइन, त्यहाँ त्यहाँ सबभन्दा ठुलो शब्द के पढेको छ भने होटल भनेर पर्यटक भनेर उद्योग भनेर लिएको छैन, त्यहाँ के लिएको छ भनेपछिमा कृषि मात्रै भनेको छ भने कृषिको मात्रै व्याख्या के तपाईँको विशेष विवेचना गरिएको छ भने त्यहाँ अरूको विषय नै छैन भने त्यहाँ राख्नुपर्ने कारण नै भएन।
बाँकीको पनि कुरा गर्नुभएको छ, उत्पादन कार्य व्यापार तथा ढुवानी मात्र यसमा चाहिँ हेर्ने भने पर्यटकीय कुरा हामी समारोहको कुरा गर्छौँ कति प्रतिशत पर्यटन क्षेत्रमा चाहिँ हाम्रो
आय सुन्नुहोस् तपाईँलाई के भन्न चाहन्छु भने कतिपय अवस्थामा सम्बन्धित ठाउँबाट तथ्याङ्क पनि आउँदैन किनभने तथ्याङ्क अफिसहरू पनि त्यहाँका कर्मचारीहरू पनि अहिले अर्को ठाउँमा समायोजन भइसकेका छन् होइन जुन कुराको पुष्टि हुने हामीसँग डाटा आउँदैन त्यो त्यसरी लेख्नु मिल्दैन कि मसँग त्यो अधिकारी निकायले दिने ठाउँबाट निकाय छ सुन्नुहोस् न म तपाईँलाई भन्छु सुन्नुहोस् न म तपाईँलाई के भन्छु भने त्यहाँ पर्यटकीय भन्ने एउटा शब्द छ हेडिङ छ त्यसमा ती कुराहरू लेखेका छन् सम्भव भएका कुराहरू त्यहाँ लेखेका छन् त्यो अलग अलग छ यो त कृषिमा मात्रै कुरा भयो औद्योगिकको पनि छ होइन अरू विषयको पनि छ त्यहाँ लेखेको कुराहरू वन जङ्गलको विषय पनि छ
जनसङ्ख्याको 83.6% जनताले आधारभूत स्तरको खानेपानी उपभोग गरिरहेका छन् भने 19.8% जनसङ्ख्या स्वच्छ खानेबाट वञ्चित छन् त्यसपछिको अवस्था हेर्दा त अझ बढी खानेपानीको सुविधा भएको छ
अब यसो छ हेर्नुहोस् यो कुराहरू के हो भनेपछिमा यदि त्यसो छ भने तपाईँलाई यदि जानकारी छ भने तपाईँले भन्नुहोस् न योमा यति गल्ती छ यो डाटाले यसो लेख्नुपर्ने छ कसैले भनिएको छ या कसैले मेरो यो प्रतिवेदनमाथि खण्डन गरिरहेको छ भने उहाँले प्रष्ट भन्नुपर्छ यो डाटामा यो लेखेको थियो उहाँले यो लेख्नु भएन भन्नु पऱ्यो विरोधमाथि विरोध गर्ने कुरालाई स्वीकार गर्न सकिँदैन अफकोर्स अब के छ भने अहिले डाटा यो होइन होइन जे भयो भने सुन्नुहोस् न मैले बुझेँ सुन्नुहोस् 2068 सालको डाटा भए तापनि त्योभन्दा 2069-70 आजको मितिसम्म कुनै डाटा को अथेन्टिकेसन भएर होइन स्रोतसहित आउँदैन भने ती कुराहरू लेखिँदैन कि डाटाको आफैमा धेरै महत्त्वपूर्ण हुन्छ हेर्नुहोस् त्यसले त्यो स्रोतसहित आउनुपर्छ यो डाटा यो प्रतिवेदन अनुसार यसरी भएको भनेर हामीले त्यही अनुसार उल्लेख गरेका छौँ
बाजुरामा खाद्य समस्या छ अहिले भनौँ न यो श्वेत पत्र ल्याउँदा तपाईँलाई थाहा थियो कि थिएन खरेडी परेको छ बैतडीमा त्यसै गरी दार्चुलामा विभिन्न क्षेत्रमा त्यसै गरी पछिल्लो समय
यहाँलाई अनुरोध के गर्न चाहन्छु भने यो खडेरी परेको कुराहरू होइन यो असिनाले परेका कुराहरू होइन होइन श्वेत पत्रले होइन पुणाजीको त्यो निजी विचार हो उहाँले भन्नुभयो म उहाँलाई सम्मान गर्छु यसमा म केही भन्न चाहँदैन होइन उहाँ मैले भनिसकेँ लोकतन्त्रमा विरोध गर्न कुरा राख्न पाइन्छ तर श्वेत पत्रमा खडेरी परेको कुराहरू एक परेका कुराहरू गरिँदैन अब सुन्नुहोस् एकै सेकेन्ड खडेरी पढ्ने सन्दर्भमा अस्ति नै हामीले मिटिङ बसेर क्याबिनेटले के डिसिसन गरिरहेको छ भने यो नवै जिल्लामा खडेरी असिनाले के क्षति गरेको छ र त्यसको सबै जानकारी सरकारी तर्फबाट दिनु पर्यो भनेर हामीले क्याबिनेटले डिसिसन गरेर 9 जिल्लाका सिडिओ कार्यालयलाई त्यो पत्र गइसकेको छ होइन उहाँहरू अहिले तथ्याङ्क सङ्कलन गर्दै हुनुहुन्छ हामीसम्म भएको राहत के कति प्रदान गर्न सकिन्छ त्यसमा पनि सकारात्मक छु र अब मुख्यमन्त्रीज्यूसँग सल्लाह भएर मुख्यमन्त्रीज्यूले नै यो कुरालाई पास गरेर हामीले पत्र चाहिँ सिडिओलाई पठाइसकेका छौँ
खासले हवाई यातायातको अवस्था भनेर हवाई यातायातको हिसाबले कैलालीको धनगढी र बाजुराको कोल्टामा मात्र नियमित रूपमा विमान सेवा सञ्चालनमा छन् भन्नुभएको छ बाजुरामा सञ्चालनमा छ मन्त्रीजी
छ अब यसो छ अहिले रेगुलरले भने हप्तामा 1-2 दिन 3 दिन जान्छ होइन तर समस्या के हुन्छ भने कहिलेकाहीँ तपाईँको वेदर एकदमै पहाडीमा त्यसमा पनि ट्विन विटर मात्रै चल्ने भएको कारणले गर्दाखेरि यो समस्या चाहिँ हुन्छ होइन म तपाईँलाई के भन्न चाहन्छु भने जो जति पनि पहाडीका छन् जस्तै डोटीमा पनि जान्छ नि त हवाईजहाज त होइन सुन्नुहोस् सधैँ जाँदैन कहिलेकाहीँ जान जानुपर्ने कुराहरूमा जान्छ किनकि त्यहाँ वेदरको कुराहरू मौसमको कुराहरू चाँपको कुराहरू फेरि त्यहाँ जान सक्ने भनेको सरकारी हवाइजहाज मात्र के अरे एयर इन्डस्ट्रीहरू चाहिँ हेर्नुहोस् कुनै प्राइभेट सेक्टरले त्यहाँ हात हालेको छैन अहिले होइन सधैँ नियमित रूपमा चल्ने भनेको त धनगढी नै हो होइन अरू ठाउँमा चल्दैन तर जे होस् अब भन्नु हप्तामा चल्यो भने अब जस्तै तपाईँको टिकापुरमा एयरपोर्ट छ महानगरमा एयरपोर्ट छ बैतडीतिर एयरपोर्ट छ अरू ठाउँमा पनि एयरपोर्ट त छन् नि त होइन तर ती जीर्ण अवस्थामा छ अब मलाई लाग्छ साफीबगरमा पनि केही दिनमा सञ्चालन हुँदैछ त्यो कालोपत्रे भएर अब सिद्धिँदैछ अब ती कुराहरू हामी धेरै जुरेली अगाडि बढाउँछु अब
ओके यतिखेर कार्यक्रममा हामी टाइम सेकमा जान्छौँ
दिनेश एफएम 93.8 टाइम सेक
इट्स 8 एएम
इस टाइम सेक का प्रायोजक जुरु हुने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल
अद्भुत
पन्ध्र मिनट बाँकी छ, हामी चर्चा परिचर्चा यो बस गर्दैछौँ। प्रदेशमा साथका आर्थिक मामिला तथा योजना मन्त्री जपतबहादुर गोरा हामीसँग हुनुहुन्छ। मन्त्रीज्यू, उहाँसँग हामी खास गरी आगामी बजेट आउँदैछ, बजेटको यो पूर्व सन्ध्यामा खास गरी आज नीति तथा कार्यक्रम पनि प्रस्तुत हुँदैछ र श्वेत पत्रमा जारी गरेका आगामी कार्य दिशाको विषयमा अबको यो खण्डमा हामी कुराकानी गर्दैछौँ। आजका अतिथि मान्य मन्त्रीज्यूलाई म पुनः वेलकम गर्छु, पुनः स्वागत।
धन्यवाद।
अब कुरा गरौँ, म धेरै यो तथ्याङ्कमा जान चाहन्न, खास गरी तपाईँले आगामी कार्य दिशा भनेर राख्नुभएको सुधागत रूपमा जुन इम्पोर्टेन्ट छ त्यसमा हामी प्रोग्रेस गरेर बहस गर्छौँ। पन्ध्र मिनट अझै बाँकी छ। आगामी कार्य दिशा भनेर पहिलो नम्बरमा यहाँले राखेको 77 बुदामध्ये 58 नम्बर बुदामा रहेको सार्वजनिक निधि, सार्वजनिक निजी र सरकारी क्षेत्रको सहभागितामा उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गरी समाजवाद उन्मुख स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको जग स्थापना गरी प्रदेशलाई समृद्ध बनाउन आवश्यक नीति र योजना तर्जुमा गरिनेछ भन्नुभएको छ। यसलाई कसरी खण्डन गर्नुहुन्छ?
अब पहिलो कुरा त के छ भने हाम्रो नेपालको संविधानले तीनवटा कुरालाई आत्मसात गरेको छ। यो देशलाई साँच्चै समृद्धितर्फ लाने हो भने हामीले सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रलाई अगाडि बढाउनुपर्छ भन्ने आएको छ। त्यसकै माध्यमद्वारा हामीले जुन संविधानमा परिकल्पना गरेका छौँ, समाजवाद उन्मुख होइन, हामीले राज्य व्यवस्थाको, आर्थिक व्यवस्थाको जो परिकल्पना गरेको छौँ त्यसलाई टिवा पुग्ने किसिमले हामी अगाडि जान्छौँ भनेका छौँ। अब यो लक्ष्यमा पुग्नुको लागि पहिलो कुरा के छ भनेपछिमा न्यूनतम मापदण्ड भनेका प्रदेशलाई चाहिने ऐन कानुन बनाउनु पर्यो, एक होइन। दोस्रो कुरा के छ भने पूर्वाधारमा लगानी गरी बाटाघाटा, पुल पुलेसाहरू, नदीनालाहरू, तपाईँको चाहिँ टेलिफोन, विद्युत यी सबै तयार गर्नु पर्यो। तेस्रो, हामीले लगानी योग्य वातावरण बनाउनुको लागि कुनै श्रमिक लेबर एक्ट, त्यसलाई श्रम ऐन भन्छ, त्यसलाई यदि राज्यले बनाउँदाखेरिमा अब कसरी बनाउने, लचिलो रूपमा बनाउने, कडा रूपमा बनाउने, या त्यसलाई चाहिँ मैत्रीपूर्ण रूपमा बनाउने, त्यसमा सोच विचार गरेर अगाडि बढ्छ। त्यसपछि के गर्छ भने यसले यो के अरे प्रदेशले ती कुरामा अगाडि बढ्नुको लागि हामीले लगानी मैत्री वातावरण बनाउनु लागि आन्तरिक लगानीलाई प्रोत्साहन दिन्छु, आन्तरिक लगानी भएन भनेपछि बाह्य लगानीलाई प्रोत्साहन दिन्छु, बाह्य लगानीबाट पनि हुनसक्ने अवस्थामा भएन भनेपछिमा हामीले सङ्घीय सरकारसँग ऋण माग्छु, त्यहाँबाट पनि भएन भने वैदेशिक ऋण माग्छु, त्यसका लागि चाहिने भनेको प्रदेश सरकारले ऋण उठाउने विधेयक हामी संसदमा ल्याएर आउँछु होइन, हामी एउटा कानुनी व्यवस्था बनाएर अगाडि बढ्छु। यी सबै कुरालाई एक एक कुरालाई यसमा लेख्न सकिँदैन होइन। हजुर हजुर,
यसलाई हेर्ने हो भने यो समाजवाद उन्मुख, स्वाधीन र आत्मनिर्भर जुन अर्थतन्त्र कुरा गर्नुभएको छ, यो राष्ट्रिय सरकारले, केन्द्रीय सरकारले त अहिलेसम्म सम्भव छैन भने तपाईँले ल्याउने यो नीति तथा कार्यक्रम, बजेट, आगामी कार्य दिशा भन्नुभएको छ, यो भावनामा बगेर
होइन होइन,
रियालिटी बेसमा
म तपाईँलाई के
भन्छु, सम्भव छ कि असम्भव छ कि, बडो महत्वाकांक्षा
बोक्छ। सुन्नु सुन्नुहोस्,
भरतजीले
भन्नुभएको छ,
जनताको आय स्तर र आर्थिक वृद्धि दर कहाँ छ, हामी अहिले नै समाजवाद उन्मुख यो अर्थतन्त्रको कुरा गर्नु भने
धानुकजी, मैले तपाईँको आशय बुझेँ होइन, कुन मान्यजीले के भन्नुभयो म त्यसपट्टि जाँदैन, मैले भनिसकेँ होइन, लोकतन्त्रमा विरोधी गर्न पाइनँ भने लोकतन्त्रको गरिमा रहँदैन, त्यो त्यो गहना पनि हो, म त्यस म त्यसलाई सम्मान गर्छु, तल रचनात्मक खण्डनको लागि मात्रै होइन, विरोधमाथिको विरोधलाई स्वीकार हुँदैन। अब तपाईँले पुग्नु नसक्ने नसकिने महत्त्वाकांक्षी कुराहरू भन्नुभयो, हामी राजनीतिक कर्मी भन्नुहोस् होइन, हामीले त के सोच्नुपर्छ भने म माटोबाट सुन फलाउँछु, ढुङ्गाबाट हिरा निकाल्छु भन्ने कुराको यदि गन्तव्य राख्यो भने त्यसपछि हामी केही गति प्राप्त गर्न सक्छौँ। जहिले पनि एउटा कुरा हामीले बुझ्नुपर्ने, राजनीतिक कर्मीले, समाज प्रति जवाबदेही वर्गले, सञ्चार जगतले, बौद्धिक जगतले, आम जनताले बुझ्नुपर्ने कुरा के हो भने पहिलो विकासको खुट्किलो भनेको सकारात्मक सोच हो है, नकारात्मक सोचबाट कुनै कुराहरू अगाडि बढ्दैन। अब यी यो त गन्तव्य हो नि, यो 5 वर्षमा पनि पुरा होला, 10 वर्षमा पनि लाग्ला, 15 वर्षमा पनि लाग्ला, यो त गन्तव्य हो, म यो त गन्तव्य सेट गरे हो नि हामी यो लक्ष्यसम्म पुग्नेछौँ यसरी यो कारणले गर्दा भनेर होइन, एकै दिन एकैचोटि एकै कार्यकालमा सबै कुराहरू सम्पन्न हुन्छन् भनेर त मैले लेखेको छैन नि त, यति समयको टाइम पनि त तोकेको छैन त, अनि के भन्नु त हामी एकदम निराश छौँ, अब यो संहिता फेल हुने हो अनि हामी केही पनि गर्न सक्दैन, या आएर हामीले काम पनि पाएको छैन भनेर नैराश्यता जाउँ त। हामी त के चाहन्छु भने चुनौतीबाट अवसर सिर्जना गर्न चाहन्छु र आफूलाई दिएको दायित्व जनताले जसरी हामीलाई चुनेर पठाएछ त्यो दायित्व निर्वाह गर्न लागि दिनरात खटेर लागि पढ्नेछु र जवाबदेहितासँग जवाबदारीसँग हामी न्याय गर्नेछु। त्यो आधारमा हामीले यो कल्प
गर्छौँ,
प्रदेश यसो हुन्छ, झपट बोराको निजी पत्र श्वेत पत्र त हुनै सक्दैन,
त्यो
अफकोर्स अर्थ मन्त्रालयको, अर्थ मन्त्रालयको आर्थिक मामिला मन्त्रालयको आधिकारिकको
योजनाहरू सिलेक्सन गर्ने निकाय या भनौँ कार्यालय नै अब धराशायी विस्थापित हुने लगभग भनौँ न उहाँहरूलाई चाहिँ जिल्ला स्तरीय जो कार्यालयहरू छन् तिनलाई विभाजन गर्ने भन्ने एकातिर निर्णय पनि हुनु, अर्कोतिर चाहिँ योजनाहरू तर्जुमा गर्ने कार्यान्वयन गर्ने कुरा ल्याउनु भने हास्यास्पद हो भनेर भरतजीले भन्नुभएको थियो मलाई।
अब
कुन आधारमा
कुन योजना भन्छ तपाईँलाई भन्छ मैले भनिसकेँ कुन मान्यजीले अथवा कुन प्राविधिकले बौद्धिक जमानले के भन्यो म त भन्न
जान्छु।
ठिक छ, नेपाली काङ्ग्रेसको धारणा भनेको भरतजीले भनेको सबै नेपाली काङ्ग्रेस होइन होइन होला नि त
होइन
होइन उहाँ ठिक छ सांस्कृतिक हिसाबले आउनु भएको पार्टीले यो विषयमा राय राख्नु या त होइन होला उहाँलाई, यदि छ भने पनि मलाई त्यसमा भन्नु केही छैन, मैले पहिल्यै पनि चाहिँ स्वागत गर्छु त्यस्तो कुरालाई होइन। अब रहेको कुरा के आयो भनेपछिमा यो यसको लागि के छ भने कार्यालय यदि यहाँ रहँदैन भने प्रदेश सरकार टुलु टुल्लु हेरेर बस्ने हो त भने प्रदेश सरकार भनेको त आफैमा स्वायत्त निकाय हो पक्नु सुन्नुहोस् न एकै दिन रातार हेर्नुहोस् हेर्नुहोस् कुनै पुराना संरचनाहरू ध्वस्त नभएर नयाँ संरचनाहरू खडा हुँदैन। यदि ती कर्मचारी के यहाँबाट बर अमेरिका जाने हुन् र भने यहाँबाट बर चाइना जाने हुन् र ती कार्यालयलाई विघटन गरेर यहीँकै निकायमा त बस्ने हो नि त होइन। आवश्यक पऱ्यो भने जनशक्ति हामी लोकसभा आएको चाहिँ नि ऐन तर्जुमा गर्दैछौँ हामी आफै पनि भर्ना गर्छु होइन। एउटा कुरा के हो भनेपछिमा कमेन्ट गर्ने साथीहरूले पनि यसको लिमिटेसन बुझेको हुनु पऱ्यो मैले के कुरामा कमेन्ट गरेर आएको छु होइन, यो कुरा हुनु सक्छ कि हुनु सक्दैन। अब विकासमाथि विरोध र विरोधमाथि विरोध हो भने मेरो देशमा के भन्नु भएन होइन। तर कुरा के हो भने यदि कर्मचारीको कारणले मात्रै विकासका कामहरू रोकिँदैन त्यो व्यवस्थापन गर्न प्रदेश सरकार तयार छ र गर्छ होइन।
अब समृद्ध प्रदेशमा रूपान्तरण गर्ने भन्नुभएको छ, यो सपना तपाईँहरूले चुनावमा जनतालाई देखाउनु भएको छ, झुटो हो या सही हो या यथार्थमा परिणत हुन्छ त्यो हेर्न बाँकी छ। तपाईँले कृषि जलविद्युत पर्यटन जडीबुटी उद्योग तथा व्यापारलाई प्राथमिकतामा राखी यस प्रदेशमा लगानी वातावरण लगानी मैत्री वातावरण सृजना गर्ने भन्नुभएको छ, कसरी सृजना गर्छ त्यो नीति मलाई सुनाउनुहोस्।
अब के छ भने जलविद्युतको लागि हामी दुई तिनवटा मोडालिटीमा जान सक्छौँ, जस्तै यो प्रदेशले पनि स्टेट ट्रेडिङ पावर कर्पोरेसन यहाँ खोल्न सक्छ एउटा मोडालिटी होइन। त्यसमा सङ्घीय सरकारबाट आउने केही कुरा अनुदान राखेर प्रदेश सरकारबाट राखेर कि तपाईँको स्थानीय निकायको पनि रकम राखेर सरकारले आफ्नो ओनरसिपमा एउटा संस्था सञ्चालन गर्न सक्छ। त्यस्तै तपाईँको प्रदेश खाद्य निगम लगाउन सकिन्छ, त्यस्तै प्रदेश साल ट्रेनिङ लगाउन सकिन्छ, त्यस्तै प्रदेशमा अरू चाहिने तपाईँको सङ्घ संस्थाहरूले डेभलप गर्न सकिन्छ। अब रह्यो पुँजीको कुराहरू, पुँजीको कुराहरूको भन्ने हो भनेपछिमा लगानीकर्तालाई आह्वान गर्नको लागि लगानीकर्तालाई समन्वय गरेर यो क्षेत्रमा ल्याउनुको लागि उहाँहरूलाई सङ्घीय सरकारबाट कर छुट प्राप्त हुनेछ भने सङ्घीय सरकारसँग समन्वय गरी हामी बढ्ने, प्रदेश सरकारको मातहतमा र अधीनमा रहेका करहरू सर पनि हामीले छुट दिने, त्यसको लागि उहाँसँग समन्वय गर्ने, वान डोर विन्डोबाट उहाँको चाहिँ नि दर्ता निवेदन लिएर उहाँलाई लाइसेन्सिङ दिने, यी सबै कुरा गर्नुको लागि त यो आखिर संहिता आएको हो नि त। हिजो यदि सिंहदरबारमै बसेको त्यहीँ जानुपर्ने त्यहीँ कुराकानी गर्नुपर्ने हो भने बिचमा कसरी हुनसक्छ भन्नुहोस् त। हाम्रा आधार भनेको जलविद्युत जडीबुटी तपाईँको चाहिँ नि के अरे यो खाद्यान्न होइन पर्यटन यी सबै हाम्रा पूर्वाधारका क्षेत्र हुन् लगानीको लागि वास्तवमा भन्ने हो भने
अब पुँजी एउटा त्यो एरिया बनाऊ या त्यो किसिमको एउटा स्ट्राटेजी बनाऊ सरकारले, खास गरी कर चाहिँ सब्सिडी दिने कि लगानीको।
अब सुन्नुहोस् अब के छ भने सुन्नुहोस् यस अब के छ भने यो त्यो कुराहरू श्वेत पत्रमा आउँदैन, त्यो कुराहरू कसमा आउँछ भने सरकारको नीति तथा कार्यक्रम र सरकारको बजेट वक्तव्यमा आउँछ होइन। त्यसको लागि हामी अलग्गै युनिट खडा गर्न सक्छौँ, एउटा अफिसै खडा गर्न सक्छु होइन, कसरी जाने भनेर विज्ञसँग राय परामर्श लिन सक्छौँ, सङ्घीय सरकारसँग सल्लाह परामर्श लिन सक्छु, त्यसपछि अफिस उठेर खडा गर्न सक्छ होइन। यो त के हो भने हाम्रो कार्यदिशा हो कि हामी अब आगामी दिनमा यो वर्षमा भन्दाखेरिमा पनि यो त भनौँ नि जस हाम्रो कार्यकाल 5 वर्ष छ होइन, 5 वर्षभित्र हामी यसरी जान्छौँ, यो गन्तव्य तय गरेको यस लक्ष्य हो।
अर्को कुरा यहाँनिर मैले राखेँ, भारत र चीनसँग जोडिएको भन्सार नाकाको स्तरोन्नति गर्न सहज र सरल रूपमा व्यापार व्यवसाय वृद्धि गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिनेछ भन्नुभएको छ, कसरी गर्नुहुन्छ भन्नुहोस् त। अहिलेसम्म एउटा नाक
सुन्नुहोस्
सामान्य प्रधानमन्त्रीको केही दिनका लागि
भारत अब जटिलता के छ भने मन्दिरबाट पनि नाका खोलाउने प्रयास भइरहेको छ सुखप्रदान ग्रहको लागि होइन, यतातिरको लागि अस्ति हाम्रो एउटा भारतीय राजदूतले महामहिमजीले भनेर जानुभयो होइन, त्यसको बाजेटमा पनि हाम्रो प्रयास जारी नै छ
हाम्रो प्रयास जारी नै छ। अनि अब टिकापुरतिरको जो खग्रोला भन्सार छ त्यसलाई पनि हामी व्यवस्थित गर्न सक्छौँ, बैतडीतिरको त्यसपछि दार्चुलातिरकोलाई हामी व्यवस्थित गर्छौँ जो इन्डियासँग जोडिएको छ र चाइनासँग स्पेसली त्यहाँ तपाईँको चाहिँ बजाङ र दार्चुलाको केही नाकाहरू छन्, बाटो त पुगेको छैन, त्यसलाई व्यवस्थित गर्नुपर्ने स्तरोन्नतित गर्नुपर्ने ठाउँ त छ।
यसो
छ अब यसमा के छ भनेपछिमा हामी यो प्रदेश नम्बर सातका जनता हौँ र प्रदेश नम्बर सातलाई सम्मिलित गर्नको ठाउँमा हामी एउटा मन्त्रीको हैसियतमा छौँ होइन। सात खबरुवा नाका पनि हाम्रो प्रदेशमा छ, गौरीखण्डा नाका पनि हाम्रो प्रदेशमा छ, मैनगर पनि हाम्रो प्रदेशमा छ होइन। सबैको आवश्यकता अनुसारमा अवस्था र परिस्थिति हेरेर हामी स्तरोन्नति गर्ने पक्षमा जान्छौँ, कसैलाई काखा पाखा लाउने भन्ने कुराहरू हुँदैन। हामी विकास विकासको कुराहरू आर्थिक समानताको दृष्टिकोणले गर्छु। अब यसो छ पुरीजीले हाम्रो राजुजीले भन्नुभयो होइन यसो छ भन्ने कुराहरू होइन, त्यसको विकल्पमा हामी जान सक्छौँ किनभने पछिमा हामीले बर्दिया राष्ट्रिय निकुञ्जमा पनि त पूर्वश्री राजमार्ग बनाएकै छौँ नि त होइन। खालि पूर्वश्री राजमा उहाँले पनि एउटा 30-35 किलोमिटरको दूरीमा एउटा ब्ल्याकटप रोड बनाउनु चाह्यो भने नसकिने कुरा होइन, त्यो भएन भने पनि नेसनल पार्कबाट दायाँ बायाँ किनाराबाट पनि तपाईँको चाहिँ मुभ गरेर सडक त बनाउन सकिन्छ नि त। अब भनौँ भने भित्रै सुन्नु न भित्रैबाट नभएर हसिलियाका तर्फबाट छ, यता तपाईँको कञ्चनपुर तर्फबाट छ, या त्यसै भित्रबाट भएर पनि यो उपयुक्त निकास निकाल्छ। यो कुटनीतिक विषयसँग सम्बन्धित भएको विषय हो र कुटनीतिक कुराहरू गरेर हामी यस बिचमा छलफल गरेर
औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र सञ्चालन गर्न विशेष योजना कार्यान्वयन भएको छ। अहिलेसम्म प्रदेशमा साथ विकासको लागि कुनै औद्योगिक क्षेत्रले काम गरिराखेको छैन, कागजमा मात्रै सीमित छ। बार बार आउने बजेटहरू, बार बार आउने तपाईँको चाहिँ राजनीतिक पार्टीहरूले यी कुराहरूलाई कार्यान्वयन गर्न सकेका छैन। हाम्रो आग्रह के हो भने अब यो सुक्खा बन्दरगाहको लागि पनि केही अलिकति झमेलाहरू छन् तपाईँलाई थाहै छ यस विषयमा, हामी त्यसलाई निराकरण गर्ने पक्षमा छौँ। अनि औद्योगिक क्षेत्रको लागि पनि ठाउँ तोकिसकेका छन् हिजोदेखि नै सरकारहरूले, त्यसलाई अलिकता केही प्राविधिक समस्याले गर्दा रोकिएको छ र व्यावसायिक विशेष आर्थिक क्षेत्रको लागि पनि केही ठाउँ तोकिएको छ कि प्राविधिक रूपमा मिलाउनु बाँकी छ। यो अहिले शिथिल अवस्थामा भएको नाताले अब यसलाई द्रुत गतिमा बढाउनुको लागि हामी आफैले बढाउन सक्ने कुरामा हामी आफैले ऐन कानुन बनाएर जान्छौँ। हामीले आफैले नबनाउन सक्ने अवस्थामा छ भने सङ्घीय सरकारको त्यहाँ अधीन छ भने सङ्घीय सरकार छैन सङ्घीय
होइन। अब अन्त्यमा छु, म दुई मिनट मात्रै मसँग बाँकी छ मन्त्रीज्यू। मैले तपाईँले ल्याउँदै गरेको बजेट, त्यसले समेट्न खोजेको विविध क्षेत्र र आज सरकारले प्रस्तुत गर्दै गरेको प्रदेश प्रमुखले संसदमा प्रस्तुत गर्नुहोला नीति तथा कार्यक्रम, आम जनताको बिचमा केही हिन्स गरिदिनुहोस् न मन्त्रीज्यूलाई, किनभने सल्लाह पनि भयो होला कस्तो नीति तथा कार्यक्रम आउँदैछ आम जनताका लागि।
यो हामी क्याबिनेटले यसलाई चाहिँ नि स्वीकृति गरिसकेको छ, प्रदेश प्रमुखको दायित्वमा पर्ने र प्रदेश प्रमुखले नै वाचन गर्ने भएको नाताले मेरो मन्त्रीको हैसियतले जुन कुराहरू प्रदेशमा बोल्नुपर्ने छ प्रदेश प्रमुखले, त्यो कुरालाई अहिले सञ्चार माध्यमबाट बोल्दाखेरिमा राम्रो हुँदैन र त्यो चाहिँ मेरो नैतिकता अब के कसो छ भने नीति तथा कार्यक्रमले त पक्कै पनि नसमेट्ने कुरै आउँदैन, समेट्ने यथेष्ट प्रयास गरिन्छ होइन, गरेको पनि छ होला। अब कुरा के आयो भने बजेटले भन्ने कुरा, अहिलेको बजेटको सीमा तपाईँहरूलाई थाहै नै छ, 1 अरब 2 करोड 5 लाख रुपियाँ छ, त्यसमध्ये पनि कतिपय चालु खर्च छ, कतिपय विकास खर्चमा छ, यो सबैले सबै कुराले सम्बोधन नगर्न सक्छ, तर जहाँ जे जति गर्ने हो हामीले जनताले रिलिफ हुने जनताले अनुभूति गर्ने खालका कुराहरू हामी त्यसमा समावेश गर्न गइराखेका छौँ र आगामी आउने दिनहरूको बजेटमा यसले वृहत रूपमा सम्बोधन गर्छ। हामी एकदमै दृढ विश्वस्त छौँ र जनतालाई जनताको लागि अनि सरकारले गर्ने कामहरूमा हामी पछाडि पर्दैन।
सरकारले प्रदेशमा चाहिँ नीति तथा कार्यक्रम आउँदैछ, यो नीति तथा कार्यक्रम आउँदा आम जनतालाई के
म आम जनसमुदायमा के भन्न चाहन्छु भने सरकारको नीति कार्यक्रम आज छ, यसपछि केही दिनमा बजेट आउँदैछ, प्रदेश सरकारले गर्न सक्ने कुराहरूमा यथेष्ट रूपमा गृह कार्य गरेर जनतालाई सम्बोधन हुने, जनताको इच्छा आकाङ्क्षा सबै नभए पनि केही मात्रामा केही हदसम्म पुरा हुने यहाँ बजेटको तजुर्मा भइराखेको छ, हामी प्रस्तुत गर्न गइरहेका छौँ आगामी दिनमा। सरकारले अलिकता गति लिएन कि भन्ने कुराहरूमा जिज्ञासा हुनसक्छ। हामी आन्तरिक गृहकार्यमा भएको नाताले गर्दाखेरि अबका आगामी दिनमा प्रदेश सरकार एकदम द्रुत गतिमा आफ्ना कार्यहरू अगाडि बढाउँछ र जनतालाई राहत दिने कुरामा कुनै कसर बाँकी राख्दैन। यहाँले मलाई बोलाएर यसरी मेरा विचार राख्ने मौका दिनुभएकोमा म दिनेश शेर्पा परिवारलाई र तातो बसलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। आजको दिन सबैलाई शुभ होस्।
थ्याङ्क यू सो मच। आदरणीय श्रोता एवं दर्शकहरू, आजको तातो बसमा हामीसँग प्रदेशमा सातका आर्थिक मामिला तथा योजना मन्त्री झमर बहादुर बोरा हुनुहुन्थ्यो। उहाँसँग हामीले उहाँले जारी गर्नुभएको संसदमा श्वेत पत्र र सँगै नीति तथा कार्यक्रम र बजेट आउँदैछ र उहाँहरूले आगामी कार्यदिशा जुन प्रस्तुत गर्नुभएको छ ती यावत विषयमा हामीले चर्चा परिचर्चा बहस गऱ्यौँ। हेरिदिनुभयो, सुनिदिनुभयो, आभार व्यक्त गर्छु। प्राविधिकमा सन्तोष र आरडी राणाजीलाई धेरै धेरै धन्यवाद।